पानी जीवन हो भने सफा पानी स्वास्थ्य हो। माथिका यी सुन्दर हरफहरू एकजना दार्शनिक बेनी कोटको भनाइ थियो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.1 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको हरेक श्रृंखलामा जलवायु परिवर्तन, मानव स्वास्थ्य र वातावरणीय सवालहरू उठाउने गरेका छौं। सम्पूर्ण प्राणी जगतको अस्तित्व पानीभित्र लुकेको हुन्छ। पृथ्वीको सबैभन्दा महत्वपूर्ण प्राकृतिक स्रोतहरू मध्येकै एक हो पानी। हामीले पिउने पानी डायनोसरको उत्पत्ति सँगसँगै विकास भएको हो। त्यही स्वच्छ पानीको कारण पृथ्वीमा डायनोसरहरू लामो समयसम्म बाँचेका थिए भन्ने किम्वदन्ती अझै पनि पाइन्छ। पृथ्वीको सतहको 2/3 भन्दा बढी भाग त पानीले मात्रै ढाकिएको छ। महासागर, नदी, ताल र खोलाहरू परापूर्व कालदेखिकै प्राकृतिक सम्पत्ति हुन्। जल मानिस लगायत अन्य प्राणी जगतलाई बचाउन प्रकृतिले दिएको सुन्दर उपहार पनि हो। जीव जनावर र मान्छेले पनि सजिलै प्रयोग गर्न सकोस् भनेर जंगलका छेउछाउमा मुहान, पहाड़को कापबाट बगेका नदीनाला, झरना, ताल, पोखरीहरू प्रकृतिले नै उपलब्ध गराएका हुन्। यस्ता पानीका स्रोतहरू प्रदूषित हुनुलाई जल प्रदूषण भयो भनिन्छ। मानवीय क्रियाकलापबाट निस्कने विभिन्न खालका रसायन, ब्याक्टेरिया र परजीवीहरूले पानीमा आफ्नो घर बनाउँछ र यही पानी मार्फत वर्षौंसम्म पनि जनजीवनमाथि रोग व्याधले बाटो बनाएर सताइरहन्छ। सतहको पानी भन्दा जमिन भन्दा मुनिको पानी आफैमा विषाक्त हुन्छ। यस्तो पानी फिल्टर नगरिकन पिउन र प्रयोग गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने गर्छ। पानी प्रदूषित हुँदा मानव स्वास्थ्यमा झाडा पखाला, हैजा, टाइफाइड र पोलियो माइलाइटिस जस्ता रोगहरू निम्त्याउँछ, जसले हरेक वर्ष विश्वभर 50 लाख भन्दा बढी मानिसहरूको ज्यान लिने गरेको संयुक्त राष्ट्रसंघको एक अध्ययनले देखाएको छ। यही विषयको सेरोफेरोमा रहेर आजको कार्यक्रममा जलवायु प्रदूषण सम्बन्धी एक जानकारी, खानेपानी शुद्धता र यसको अवस्था सम्बन्धी एक रिपोर्ट, पुरानो काठमाडौँको स्वरूप र हावापानीको बारेमा गरिएको एक अन्तर्वार्ता र खानेपानी शुद्धताको विषयमा सोधिएको जनआवाज आजको कार्यक्रममा पस्कनेछौ। कार्यक्रमको शुरूआतमा लागौं जानकारीतर्फ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्न नसके नेपाल लगायत विकासोन्मुख देशमा जलवायु उत्थानशील विकासको सम्भावनामा गम्भीर असर पर्ने बताउनु भएको छ। राष्ट्रिय जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बढ्दो जलवायु प्रकोप, खाद्य सुरक्षा र पानीको उपलब्धतामा कमी आउने बताउनु भएको हो। यही हप्तादेखि शुरू हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको 28 सम्मेलन COP28 प्रधानमन्त्री प्रचण्डको नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले भाग लिँदैछ। शिखर सम्मेलनमा विश्व तापमान वृद्धिलाई सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रलाई आफ्नो प्रतिबद्धताको जिम्मेवारी पालनका लागि नेपालले सशक्त पैरवी गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ। अनुकूलनका लागि दोब्बर घोषणा गरिएको वित्त प्रवाह अनुदान स्वरूप प्रदान गर्ने सहमतिको शीघ्र र पूर्ण कार्यान्वयनमा नेपालले गम्भीरतापूर्वक आफ्नो दावी प्रस्तुत गर्ने प्रधानमन्त्रीले बताउनुभयो। यही नोभेम्बर 30 डिसेम्बर 12 संयुक्त अरब इमिरेट्सको दुबईमा हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको 28 सम्मेलनको पूर्व सन्ध्यामा उक्त सम्मेलनमा नेपालको तयारी बारे जानकारी र प्रस्तुत गर्ने स्थिति पत्रको विषयमा साझा धारणा बनाउन राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो। सो सम्मेलन वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको हो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, नेपाल जलवायु परिवर्तनको कारण उच्च जोखिममा छ। परिवर्तित जलवायुले मनसून, वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आएको फेरबदल, प्रकोप र विपदका वृद्धि र अतिशय घटनाका कारण हामीले बहुपक्षीय चुनौतीको सामना गर्नु परिरहेको छ। जलवायु परिवर्तनको असर विशेष गरी हिमालय क्षेत्रमा हिमताल पग्लने र विस्फोट हुने, पहाड़ी क्षेत्रमा पहिरो र सुक्खा खडेरी तथा तराई मधेसमा बाढ़ी पहिरोको रूपमा देखिन थालेको छ। प्रधानमन्त्री प्रचण्डले उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका 2/3 हिमभण्डार पग्लने अध्ययनले देखाएको समेत बताउनुभयो।
जानकारी पछि कार्यक्रमको अबको श्रृंखलामा मानवीय गतिविधिले वातावरण अस्त व्यस्त बनेको छ भने विभिन्न केमिकल युक्त पानीबाट निस्कने प्रदूषित पानीले संसारका धेरै नदी ताल र समुद्री सतहहरू प्रदूषित बन्दै गएको छ। जल प्रदूषणले मान्छेको जनजीवन पनि उत्तिकै बिरामी र विषाक्त बनाउँदै लगेको छ। यसै सम्बन्धी एक रिपोर्ट।
हामीले पिउने पानीमा फोहोरका ठुलादेखि अदृश्य रसायनहरूसम्म नदी खोलाहरू भूमिगत पानी पानीमा मिस्न जान्छ। संयुक्त राष्ट्रसंघका अनुसार विश्वको 80% भन्दा बढी फोहोर पानी प्रशोधन वा पुनः प्रयोग नगरी वातावरणमा फर्किन्छ। नेपाल जस्ता केही अल्प विकसित देशहरूमा यो नजानिदो तरिकाले पानी मार्फत 95% भन्दा माथि फोहोर वातावरणमा फिर्ता हुन्छ। शुद्ध पानी सेवन गर्नाले आफ्नो जीवनशैली बदलिँदै गएको अनुभव सुनाउनुहुन्छ उपभोक्ता केशव बोहरा।
पानीको कुरा गर्दाखेरि पानी त जिन्दगानी नै हो। मेरो हकमा, मैले मेरो परिवारको हकमा कुरा गर्दाखेरि म मूलको पानी डाइरेक्ट खाँदैन पनि, भनेको जमिनबाट निकालेको पानी नखाई, त्यो अहिले आएका विभिन्न मेसिनहरू हुन्छ प्युरिफाई गर्ने मेसिनहरूबाट, म कम्पनीको नाम चाहिँ नलिउँ, तर प्युरिफाई मेसिनहरूबाट म यहाँ काठमाडौँमा पनि इभन मेरो घरमा पनि जहाँ पानी शुद्ध पाइन्छ भनेर सामान्यतया भनिन्छ त्यहाँ पनि मैले छानेर मात्रै, फिल्टराइज गरेर मात्रै खाने, मेरो परिवारले त्यसरी उपभोग गरिरहेछ र बुझेसम्म पहिला रुगाखोकी एकदमै फ्रिक्वेन्टली लागिराख्ने, विभिन्न चिजहरूले झिकझाक झिकझाक भइराख्ने, तर जब पानी शुद्ध खान थाल्यो रुगाखोकी लाग्ने दर, अब लाग्दै नलाग्ने भन्ने त होइन, रुगाखोकीको पानी मात्रै होइन अरू पनि हुन्छ, तर रुगाखोकी लाग्ने दर नै निकै कम भएर गएको छ। त्यसकारणले
पानीमा फस्फोरस र नाइट्रोजन जस्ता प्रदूषकहरूको मात्रा बढाउन औद्योगिक फोहोरमा भएको धातुहरू र विषाक्त रसायनहरू प्रशोधित पानीलाई मात्र पिउन योग्य हुन्छ। विश्वभर हरेक 20 लाख भन्दा बढी मानिसहरू पखाला लाग्ने रोगहरूबाट मर्छन्, जसमा कम सरसफाई र असुरक्षित पिउने पानी लगभग 90% मृत्युको प्रमुख कारण हो र बालबालिकालाई सबैभन्दा बढी असर पार्छ। संयुक्त राष्ट्रसंघका अनुसार 50 भन्दा बढी प्रकारका रोगहरू खराब पिउने पानीको गुणस्तरका कारण लाग्ने गर्छन्। 50 भन्दा बढी प्रकारका रोगहरू खराब पिउने पानीको गुणस्तरका कारण लाग्ने गरेको बताउनुहुन्छ खानेपानी मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर प्रभास श्रेष्ठ।
झाडा पखलाहरू, जन्डिसहरू, त्यस्ता विभिन्न रोगहरू लाग्न सक्छ। यदि घरमै पनि कसरी चाहिँ त्यो चाहिँ शुद्धिकरण गर्न सकिन्छ, पानीहरू भण्डारण कसरी गर्ने र त्यसलाई कसरी घरमै शुद्धिकरण गर्न सकिन्छ, त्यसलाई पनि सुरक्षित कसरी गर्न सकिन्छ, घरमा शौचालयको प्रयोग, त्यसपछि साबुन पानीले राम्ररी हात धुने, हाम्रो बानी व्यवहार परिवर्तनदेखि लिएर चाहिँ सुरक्षित रूपमा खानेपानी सरसफाइको प्रयोग गर्ने चाहिँ विभिन्न कार्यक्रमहरू छ अगाडि बढाइराखेका छौँ।
विश्वमा 80% रोग र 50% बालबालिकाको मृत्यु खराब पिउने पानीको गुणस्तरसँग जोडिएको छ। पानीको प्रदूषणले झाडा पखाला, छाला सम्बन्धी रोग, कुपोषण, क्यान्सर र पानी प्रदूषणसँग सम्बन्धित अन्य रोगहरू पनि निम्त्याउने गर्छ। मानव स्वास्थ्यमा जल प्रदूषणले दीर्घकालीन रोगको खतरा बोकिरहेको हुन्छ। विशेष गरी रोग विषमताले थलिएको मुलुकले दिगो विकास लक्ष्यहरू हासिल गर्न सक्दैनन्। विश्व स्वास्थ्य संगठन WHO सर्वेक्षणका अनुसार 80% रोग लाग्ने कारण पानी हो भने विश्वमा हुने बाल मृत्यु मध्ये 50% खराब पिउने पानीको गुणस्तरसँग सम्बन्धित छन्। विकासोन्मुख देशहरूमा पिउने पानीको गुणस्तर अस्वस्थ छ। जल प्रदूषणको नकारात्मक स्वास्थ्य प्रभावहरू विकासशील देशहरूमा भयावह रोग र अकाल मृत्युको प्रमुख कारण बनेको छ।
तपाईँ रेडियो नेपालबाट कार्यक्रम जलवायु र जीवन सुन्दै हुनुहुन्छ। कुनै बेला काठमाडौँ उपत्यकाले बागमती नदीको पानी पिउने गर्थ्यो भन्ने सुन्दा तपाईँलाई अचम्म लाग्ला, तर एकजना स्थानीय ज्येष्ठ नागरिक हिरालाल तण्डुकारलाई भने अहिलेको भिरकुटी मण्डप रहेको स्थानमा खेत खन्न जाँदा बागमती र टुकुचाको पानी खाएको हिजो जस्तै लाग्छ। काठमाडौँका रैथाने भएर खाई खेली हुर्कनु भएका तण्डुकार अहिले काठमाडौँ महानगरपालिका 11 नम्बरका वडाध्यक्ष पनि हुनुहुन्छ। अबको श्रृंखलामा उहाँसँगको संवाद तपाईँलाई सुनाउनेछौ। कार्यक्रममा स्वागत छ यहाँलाई।
धन्यवाद, नमस्कार।
तपाईँ त काठमाडौँकै स्थानीय पनि हुनुहुन्छ, यो पहिलाको काठमाडौँ कस्तो थियो, पहिलाको काठमाडौँको वातावरण र अहिलेको वातावरणमा तपाईँले के फरक पाउनु भएको छ?
यो पहिलाको काठमाडौँ र अहिलेको काठमाडौँ भन्दाखेरि आँखा जमिनको फरक छ। अब अहिलेको आधुनिक ढङ्गले हेर्नु हो भनेदेखि त अर्कै कुरो हो, होइन भनेदेखि हामीले देखेको काठमाडौँ त स्वर्गै हो। अब अहिले काठमाडौँ जुन अहिले भद्रगोल भयावह भइरहेछ, अहिले चाहिँ यो भइरहेछ, यसले हेर्दाखेरि त हामी जस्तो मान्छेलाई त्यो यो मन दुख्छ। कुनै बेला यो काठमाडौँलाई हामीले किन बिगारी भन्ने जस्तो लाग्छ, अरूले के भन्छ थाहा छैन। यो काठमाडौँ बिगार्ने हामी काठमाडौँ मूलवासी नै हो, किनभने हामीले यो काठमाडौँलाई बुझ्नै सकिएन। हामीसँग लाउन खान सबै हामी पर्याप्त छौँ, खालि पैसाको मात्र अभाव हुन्थ्यो हामीसँग। पैसा नभए पनि हामी फुकाइरहन्थेन, पैसा नभए पनि हामीले कुनै त्यो कुनै थिएन। तर हामी पैसाको लागि खेतमा उत्पादन भएको चामल, दाल, के अरे त्यो गहुँ, मकै, के आलु, प्याज, लसुन बेचेर हामी चाहिँ निर्वाह गर्थ्यौँ। जुन बेला चाहियो त्यो बेला त्यसलाई क्याच गर्ने, त्यो गरिरहेको मान्छेहरू यो सिंहदाराभित्र पनि हाम्रो चाहिँ 20 रुपियाँ जग्गा थियो, मेरै थियो, मेरो भन्दाखेरि मेरो बाउको नाममा थियो। अनि अझ यो पनि भन्नु भने यो सिंहदरबार सिंह नै हाम्रो काठमाडौँको। जब जुन बेला चाहिँ यो चन्द्रशमशेरले भनेर घर यो कब्जा गर्दाखेरि हाम्रो जग्गा लिएर हामीले नै रेडी बनाइदियो। त्यसमध्येमा हाम्रो बाजे यो जग्गाको मेहनाय भन्छ के, त्यो मेहनाय हुँदाखेरि आफ्नै जग्गामा आफैले कुटिएर आफ्नै आफ्नै चाहिँ के अरे परिवारसँग कुट लिएर राणाहरूले पुऱ्याउनु जाने। हामीले हाम्रो काठमाडौँ अरूले बिगारे होइन, मूलवासी नेवारले नै बिगारेको।
किन बिगार्नु भयो होला त नेवारहरूले?
यो कसरी बिगार्यो भने हामीले आफ्नो जग्गा जमिन आफ्नो यो चाहिँ माटो बिर्सी मेरो त्यहाँ मेरो ठाउँमा 7 रुपियाँ जग्गा थियो, अनि यतातिर अहिले चाहिँ त्यो टेलिभिजन बनाएको ठाउँ छैन, त्यहाँ 6 रुपियाँ जग्गा थियो। हामीले कमाइरहेको थियौँ, हामी जहाँ खेती गर्न आउने थियौँ त्यहाँ हामीले चाहिँ पानीको अभावले गर्दाखेरि हामीले चाहिँ त्यो के अरे कोदो रोप्थ्यौँ। कोदो रोप्दाखेरि जब
हजुरले यही सिंहदरबारकै कुरा गर्नुभएको,
सिंहदरबार भित्रकै कुरा गर्दैछु म, सिंहदरबार भित्रकै जग्गा कि हाम्रो बाउको नाममा हाम्रो बाजेको नाममा भनौँ, बाउको बाजेको नाममा चाहिँ 13 रुपियाँ जग्गा थियो भने यहाँ अहिले चाहिँ यो फुटेली बगैँचा भन्छ, फुटेली बगैँचामा हामीले नभनिकन त्यहाँ कमसे कम 50-60 बोट थियो, हलुवा बेतको बोट हामीले नभनिकन कसैले टिप्नै पाइनन् त्यहाँ। त्यो हलुवा बेत हामीले टिप पाकिसकेपछि यो मौसममा अघि 10 अगाडि 13 अगाडि फल्छ, अनि हामीले अगाडि हिँडिसकेपछि हामीले यहाँका कर्मचारीहरू जो छ उनीहरूले भाग लगाएर दिइसकेपछि बाँकी भएको हामीले लाने। त्यो लगिसकेपछि जब 32 सालमा यो आगो लागि भइसकेपछि, अनि यो आगो लागि भइसकेपछि हामी यहाँ छिर्न पाएन, आउन नपाएको कारण गरे। अब हामीले एउटा गल्ती त्यो बेला के गर्यो भनेदेखि हाम्रो जग्गाको कुट तिरेर, जुन सरकारले कुट तिरेको भन्छ नि त्यो कुट तिरेर हामीले रसिद लिने बिर्स्यौँ। त्यसले गर्दाखेरि हामीले यो जग्गा यो जब यो सिंहदार जलिसकेपछि हामीले आउने दिएन, छिर्ने दिएन। अब हामीले मुद्दा खेल्यौँ, के गर्यौँ, कहाँ कहाँ गयौँ, हामीसँग कुनै प्रमाणै भएन।
जग्गाको कुरो त मैले चाहिँ भन्न खोजेको, यो काठमाडौँको वातावरण पहिला जुन अवस्थामा थियो अहिले त त्यो अवस्थामा छैन, यहाँले भनिसक्नुभयो आकाश जमिनकै फरक छ। पहिलाको खाने पानी कहाँबाट खानुहुन्थ्यो तपाईँहरूले, नुहाउने पानी कहाँबाट ल्याउनुहुन्थ्यो, कस्तो थियो खोला नालाको अवस्था?
हामी कहाँ यो 3 नदी छ, एउटा धोई खोला यो सिंहदारको बाहिर छ, यो सिंहदार बाहिर उतातिर चाहिँ बागमती छ, फेरि यतिकै नजिकै फेरि यतातिर इच्छुमती, हामी टुक्चा सबैले टुक्चा भन्छ, हामी इच्छुमती भन्छौँ। त्यसले गर्दाखेरि त्यो पानी खाइरहेको मान्छे हामी, हिजो खुसीको पानी खाइरहने, के अरे रुद्रमतीको पानी खाने हामी, बागमतीको पानी खाने हामी, खेतमा आउँदाखेरि त्यही रुद्रमतीको पानी खाने हो, बिहान भात खाँदाखेरि त्यही बागमतीको पानी पिउने हो, नुहाउने त्यही हो। अनि यतातिर हाम्रो चाहिँ यो के भिर्कुटी मण्डमा जग्गा भएको ठाउँमा त्यहाँ खेतमा जाँदाखेरि हामीले टुक्चा खुसीकै पानी पिउने हो। पानी पिउँदाखेरि तपाईँले भनिरहनु पर्दाखेरि हामीले यहाँ उत्पादन गरेको आलु प्याज तरकारी बिहान वा मङ्गल बजार बेच्न जानुपर्ने, त्यो मङ्गल बजारमा बेच्न जाँदाखेरि बागमतीमा यस्तो पुस माघमा हामीले कहाँ टेक्नुहुन्छ कहाँ टेक्नु हुँदैन हेर्नुपर्ने, किनभने त्यो कुनै कुनै पानी कम भए ठाउँमा बरफ जम्थ्यो, खाली खुट्टा हिँड्नु पर्ने थियो, चिप्लेर लडिन्थ्यो। अनि हाम्रो बाउले के गर्थ्यो भने खर्पन बोकेर पनि त्यो एउटा लठी लिएर चाहिँ कहाँनिर पानी जमेको छ भने टेक यहाँ मात्र टेक है भनेर सिकाउँथ्यो कि। समग्र काठमाडौँ किन बिग्रियो भनेदेखि अहिले मौसम पनि त्यतिकै भयो, अनि यो घना बस्ती भएको कारणले गर्दाखेरि यहाँ चाहिँ वातावरण पनि दूषित भयो, वातावरण पनि अहिले राम्रो छैन। यसले गर्दाखेरि हाम्रो काठमाडौँ बिगारेको हामीले चाहिँ के भन्यो भने काठमाडौँ बिगार्ने काठमाडौँलाई चाहिँ हामीले चाहिँ हेरचाह गर्न नसकेको हामी मूलवासी नै हौ. त्यो मूलवासीले के बुझेन भनेदेखि त्यसले गर्दाखेरि भएको पानी हामीले त्यहाँ ट्याप गरेर चाहिँ नि पिउने गर्न थाल्यौँ. बागमतीमा पानी बगाउन छोड्यौँ. त्यसले गर्दाखेरि हामीले बागमतीको पानी चलाउन अहिले पाएन. अनि के भयो भने पछि आएर के भयो भने काठमाडौँमा ढलको व्यवस्था आयो. पहिला हाम्रो घरमा मेरो दुईटै घरमा चाहिँ सेफ्टी ट्याङ्की थियो.
पहिला पहिलाका मान्छेहरूले घर बनाउँदाखेरि त्यो घरको ढल कहाँ लगेर हाल्थे?
अब तपाईँले भन्नु, अब त्यो बेला ढल चाहिँ नचाहिने कारण एउटा सेफ्टी ट्याङ्की बनाउँथे. अलि हुने खानेको चाहिँ नि हुने खाने घर चाहिँ सेफ्टी ट्याङ्की बनाउने. नहुने मान्छेले चाहिँ मेरो घर दुईटा थियो, दुईटा घरमा दुई थरीको थियो. एउटा घरमा सेफ्टी ट्याङ्की थियो, अर्को घरमा सेफ्टी ट्याङ्की छैन. त्यो सेफ्टी ट्याङ्कीमा नभ्यातामा चाहिँ त्यो बोराले घेरेर राखेर अनि ढ्वाङ राख्ने अनि त्यसमा दिसा गर्ने हो. त्यो दिसा पिसाब त्यसैमा जान्छ, दिसा पिसाब त्यसैमा जानुभएपछि त्यो ढ्वाङ भरिसकेपछि त्यसमा पोडे भन्छौँ. त्यो पोडेहरूले 2 रुपियाँमा किनेर लान्छ. किनेर लगिसकेपछि उसले हाम्रै जग्गामा हाम्रै जग्गा भित्रमा बिचको भित्रमा खाल्टो पार्छ. उसले खाल्टो पार्छ, त्यो सबै त्यहाँ खनेर राखेको हुन्छ. अनि त्यो खन्याएर उसले चाहिँ 1-1.5 महिना परालले छोपेर त्यसले कुहाइदिन्छ. त्यो दिसा पिसाबले कुहाइदिन्छ. अनि जुन बेला हाम्रो चाहिँ यो आलु रोप्ने सिजन आउँछ त्यो बेला उनीहरूले के गर्छ भने त्यसमा चाहिँ के मिलाएर यो घरबाट आएको हाम्रो चाहिँ यो खरानीहरू यो ढुस्नोहरू सबै मिलाएर त्यसमा चलाइसकेपछि अनि आलु रोप्दाखेरि त्यसलाई नै मल बनाएर घोलेर अनि अहिले तपाईँले देखा होला अहिले पिच गर्दाखेरि ढङ्गले चाहिँ त्यो अलकत्र राख्छ नि त्यसै गरिकन एक लाइनमा त्यो राख्ने हो. त्यो राखेर आइसकेपछि त्यही बेला कालीमाटी भन्ने पनि हुन्थ्यो. कमसे कम 20-25 फिट मुनि खनेर हाम्रो बाबुआमाले बाबुबाजेले त्यहाँ खनेर यो कालीमाटी निकाल्थ्यो. कालो माटो निकाल्थ्यो. त्यो कालो माटो कुटेर त्यसलाई धुलो पारेर त्यो कालो माटो र त्यो दिशा उनीहरूले बनाएको दिशा चाहिँ एक लाइनमा राखिसकेपछि त्यो बनाइसकेपछि अनि आली बनाउने हो. त्यो आली बनाउँदाखेरि कमसे कम 1 फिटको माथि हुनुपर्छ. कम्तीमा 1 फिट माथि भएपछि त्यो दुईटाका ठाउँमा हामी त्यसमाथि आलु रोप्ने हो. अनि त्यही भएर हामी के भन्छौँ भने हामी ज्यापोहरू मूलवासी ज्यापोहरू के भन्छ हामी खेतको पेटमा पेटको खेतमा गर्ने मान्छेहरू हामी. तर पेटमा गएको भने त्यसलाई टचै हुँदैन भने तर यसले भन्दाखेरि ज्यापोहरू चाहिँ गुगो राखेर खायो भन्छ होइन. त्यसलाई कमसे कम 1.5 फिट 1 फिट मुनि हुन्छ. त्यो त्यसको रागले त्यसको चाहिँ उसले मात्रै आलु सप्रिन्थ्यो. त्यसपछि हामीले बागमतीकै पानी राख्ने हो, धोइखोलाकै पानी राख्ने हो, टुसाकै पानी राख्ने हो. त्यो बेलाको रहन सहन त्यो बेलाको खेतीपाती गर्ने तरिका यो थियो. तर अहिले जब चाहिँ यो जब परिवर्तन काठमाडौँमा नेपालमा परिवर्तन भएर आइसकेपछि जुन काठमाडौँमा हामीले बचाइराख्नुपर्ने थियो काठमाडौँ मूलवासीले गर्नुहुन्न भन्ने कुरा गरिन्थ्यो. यसले गर्दाखेरि हामीलाई बाहिरको मान्छेले आएर चाहिने नचाहिने हुने नहुने कुरा सिकाइदियो. हामी त्यसै लैलैमा जाँदाखेरि आज काठमाडौँको अवस्था यहाँ आयो.
जस्तो खोला नालाको पानी चाहिँ पिउने पानी, नुहाई धुवाई गर्ने, लुगा धुने पानी त्यही हुन्थ्यो.
त्यो पनि अब तपाईँले भन्नु बागमतीको त्यो बेला मैले देखेको बागमती माथि त्यही बागमतीमा बगर हुन्छ. बागमती बगिरहेको एक ठाउँ हुन्छ ठुलो बागमती. अहिले जस्तो 50 मिटरको कमसे कम 275 मिटरको यो बागमती म भनिरहेछु अहिले पनि 275 म बागमती हुँदाखेरि एकतिर चाहिँ त्यहीँ बागमतीमा गएर त्यही बालुवामा अग्ने हो. तल माथि बसेर त्यहाँ बालुवामा त्यहाँ बगरमा दिशा गरेर त्यही बागमतीमा चाक दुने हो. त्यसपछि तल बसेर हामी चाहिँ त्यही पानीले फेरि हरहर काँसी भनेर मुकुटिने हो.
पहिला
त्यो मात्र होइन हामी गाग्री लिएर गएर त्यो पानी माथि आज 10-15 मिटर अगाडि माथि चाहिँ मान्छेले दिशा धोइरहेको हुन्छ, लुगा धोइरहेको हुन्छ, होइन भाँडा माझिरहेको हुन्छ, सबै गरिरहेको हुन्छ. तल हामी 10-15 मिटर पछाडि चाहिँ त्यही पानी चाहिँ गाग्रीमा लगेर भात खाने बेला भात पकाउने, दाल पकाउने, हामीले भात खाँदाखेरि खानाखेरि
फिल्टर हुन्छ नि त माटो.
फिल्टर सिल्टर के बालुवा थियो, बालुवाले हुँदाखेरि त्यो पानी अब माथि चाहिँ लुगा धोइरहेछ, माथि चाहिँ हगिरहेछ, पखालिरहेछ भन्ने कुरा हामीले यादै हुँदैन. खालि पानी लिएर गएर खाने हो. त्यो जाँदाखेरि अझ पनि तपाईँले सङ्गलो कुनै सेन्ट आउँदैन, कुनै नराम्रो आउँदैन, बाला हुन्छ, सबै राम्रै हुन्छ पानीमा के के चाहिँ। अब हामीले तपाईँले अर्को एउटा कुरा भयो, हामी भात खाँदाखेरि कुनै बेला पानी रितेको थाहा हुन्छ, थाहा छैन, अनि आउँदाखेरि भात बसालिएपछि, भात पस्किसकेपछि आमाले मलाई के भन्नुहुन्थ्यो भने ए पानी सिधेछ, पानी लिएर आइज भनेर घाँग्री बोकेर म बागमती नजिक छ मेरो, बागमती पानी लिएर आएर अनि भात खाने।
भनेपछि तपाईँलाई अहिले त बागमती देख्दा सुन्दा पनि हामीलाई त्यो वरिपरि जाँदा पनि दुर्गन्ध आउँछ, बागमती भनेपछि मान्छेले नराम्रो तरिकाले बुझ्न थालिसके होइन, अनि त्यो यो अवस्था र त्यो अवस्था सम्झिँदा तपाईँलाई के लाग्छ?
रुनु मन लाग्छ, मन दुख्छ, चित्त दुख्छ। अहिले मैले हरेक ठाउँमा इन्टरभ्यूमा मैले भनेको छु बागमतीलाई बिगार्ने, बागमतीलाई बिगार्दाखेरि बागमती बिगार्नु हुन्न भन्ने भन्न हामीले जानेनौँ। त्यसपछि जब यो 36 सालको आन्दोलन पछाडि के भयो भनेदेखि घर घरमा चाहिँ टोल टोलमा चाहिँ ढल बनाउने कार्यक्रम आयो। मैले भने हामी मेरो दुईवटा घर थियो, एउटा घरमा सेफ्टी ट्याङ्की थियो, एउटा घरमा ढाङमा घर थियो, पछि गएर ढाङमा गरेर हामीले चाहिँ त्यो दुइटै घर सेफ्टी ट्याङ्की राखेर सेफ्टी ट्याङ्की मैले बिगारेको मेरो घर अहिले नयाँ घर बनाएको बेला 43 सालमा मैले घर बनाउँदाखेरि मात्रै सेफ्टी ट्याङ्की बन्नु भएको भने त्यो बेलासम्म सेफ्टी ट्याङ्की नै हो। त्यो सेफ्टी ट्याङ्कीभित्रको पानीले त्यो सेफ्टी ट्याङ्कीभित्र जम्मा भएको त्यो ठेक्राले हामीले चाहिँ के त्यो के अरे त्यो आलु रोप्ने आलु रोप्ने प्याज रोप्ने ठाउँमा राख्ने हो भने त्यसलाई मिन गरेर पानी राखेर पानी मिठो गर्ने हो भने
उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाका 11 नम्बर वडा अध्यक्ष हिरालाल तण्डुकार। काठमाडौँको पुरानो रहन सहन र स्वच्छताको बारेमा हामीसँग कुराकानी गर्नुहुँदै कार्यक्रममा अबको पालो भएको छ जनआवाजको। तपाईँले सेवन गरिरहेको खानेपानी शुद्ध छ त, अथवा शुद्ध खानेपानी सेवन गरिरहन पाउनु भएको छ कि छैन भनेर हामीले राजधानीका विभिन्न व्यक्तिलाई सोधेका थियौं।
नमस्कार, म कीर्ति श्रेष्ठ बबरमलमा बस्छु। अब सबभन्दा शुद्ध हुनुपर्ने नै खानेपानी नै हो। अब हामीले भन्दाखेरि पनि अब गभर्मेन्टले सोध्नुपर्ने हो, त्यो सकभर खानेपानी शुद्ध पठाइदिनु भएको भए राम्रो हुन्छ। पहिला चाहिँ समस्या थियो, पानी पनि आउँदैन थियो, एक त हप्तामा एकपल्ट दुईपल्ट आउने, त्यस त्यो पनि फोहोरो पानी आउने यस्तो। अहिले त ठिकै छ, राम्रै छ, मेलम्चीको आउँछ आज, अहिले मेलम्चीको प्रब्लम भएर अलिकति कम आइरहेछ पानी।
मेरो नाम युटी शेर्पा, म काठमाडौँ वडा नम्बर 25 बस्छु। खानेपानी सम्बन्धी कुरा गर्दाखेरि हाम्रो जीवनको सबै भागको हिसाब गर्दा 70% पानीले नै ओगाट्ने कुरामा हामी पानीलाई शुद्ध खानुपर्ने हो। तर यहाँनिर पानीहरू विभिन्न कम्पनीको नाममा जारको पानी खाइन्छ, जारमा समस्या छ, त्यसमा अब शुद्ध छ भन्ने लाग्दैन। जारको पानी खाइन्छ, जारमा कुनै जारमा अर्कै स्वाद, कुनै जारमा अर्कै स्वाद हुन्छ, त्यसो हुँदाखेरि त्यो शुद्ध छ भन्ने लाग्दैन। तैपनि अब बाँच्नुपर्ने भएकोले खानै परिहाल्यो। यसमा अनुगमन गर्ने जुन सम्बन्धित निकायले अनुगमन गरेर कारवाही गरेको छ भन्ने जस्तो लाग्दैन। यदा कता कसैलाई चाहिँ कारवाही गरेको त सुनिन्छ, तर खानेपानीको नाममा धेरैवटा कम्पनीहरू छ्यापछ्याप्ती च्याउ उम्रेको देखिन्छ, त्यो अब बजारमा त्यसको चाहिँ अनुगमन भएको देखिँदैन। मलाई चाहिँ लाग्छ यसमा सरकारले अनुगमन गर्नुपर्छ, सम्बन्धित निकायले अनुगमन गर्नुपर्छ भन्ने लाग्छ।
नमस्कार, मेरो नाम चाहिँ सोहन खत्री हो। पानीको विषयमा चाहिँ अहिले हामीले हाम्रो अफिसमा चाहिँ अक्वागार्डको पानी चल्छ, त्यसमा कुनै कम्प्लेनहरू यताउति केही पनि छैन। यो बाहेक मैले अरू पानीहरू नि खाँदाखेरि चाहिँ जारको पानी ल्याएको एक दुई दिनसम्म ठिक, अनि त्यसको एक हप्तासम्म राख्यो भने त्यसमा लेग्राहरू आउने, हरेकहरू आउने। जीवन भनेको हेर्नुहोस् पानी नै हो।
यिनै विषयवस्तुसँगै कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। कार्यक्रम जलवायु र जीवन सुनेर तपाईँलाई कस्तो लाग्यो त? कार्यक्रमको बारेमा केही प्रतिक्रिया छन् भने हामीलाई लेखी पठाउन नभुल्नुहोला। अर्को साता यही समयमा कार्यक्रमको साथमा फेरि उपस्थित हुने नै छौ। आजको कार्यक्रमबाट म पार्वती खड्का र हरि रिमाल बिदा हुन्छौ। नमस्कार।